महेशजी, पछिल्लो समयमा प्रधान न्यायाधीश विरुद्ध अविश्वासको प्रस्ताव, यस बारेमा सर्वोच्च अदालतको आदेश, गृहमन्त्रीको राजीनामा अनि लगत्तै फेरि फिर्ता, संसद बैठकमा विपक्षी दलहरूको अवरोध, यी सबै परिदृश्य हेर्दा मुलुकको राजनीति अहिले कतातिर गइरहेको जस्तो लाग्छ यहाँलाई?
राजनीतिको एउटा हाम्रो नयाँ संविधान जारी भइसके पछाडि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचनको एउटा माहौल पनि बिस्तारै बन्दै गएर निर्वाचनको घोषणा पनि भइसकेर निर्वाचनको कार्यतालिकाहरू पनि अघि बढिरहेको अवस्थामा यस बिचमा जुन सर्वोच्चको प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको अविश्वासको प्रस्ताव र त्योभन्दा अगाडि आइजीको नियुक्तिलाई लिएर जुन विवाद सिर्जनाहरू भयो, प्रहरी सङ्गठनभित्र जुन एउटा त्यहाँ अनुशासनहीनता देखियो, अहिले सर्वोच्चमा त्यो अविश्वासको प्रस्ताव 81 ल्याइयो र त्यस पछाडि गृहमन्त्रीजीले राजीनामा दिनु फेरि फिर्ता लिनु, यो भनेको बेमौसमको बाजा भन्छु। मुलुक सहज रूपमा एउटा असहज परिस्थितिबाट सहज रूपमा स्थानीय निकायको वातावरण बनिरहेको बेलामा यो अहिले अविश्वासको प्रस्ताव चाहिँ नि ल्याउनु, त्यस पछाडि यो गृहमन्त्रीले यस्तो संवेदनशील बेलामा चाहिँ नि चुनावको चाहिँ नि घोषणा भइसकेको संवेदनशील बेलामा अलिकति पनि राष्ट्रप्रति बढी वफादार भएर, पार्टीभन्दा पनि राष्ट्रप्रति बढी वफादार भएर चाहिँ नि उहाँले सोच्नु पर्थ्यो, उहाँले राजीनामा दिनुभन्दा 10 पटक मलाई सोच्नु पर्थ्यो, यस्तो बेलामा राजीनामा दिन मिल्छ कि मिल्दैन। उहाँले पनि राजीनामा दिनु, फेरि उहाँ आउनुभयो, त्यस पछाडि अहिले संसदको विशेषाधिकारको कुरा भइरहेको छ र संसदको विशेषाधिकार र सर्वोच्च न्यायालयको विशेषाधिकार यो दुईवटामा अब चाहिँ नि कार्यक्षेत्र के हो, फेरि यो नयाँ विभाजन सृजना भएको छ, यो चाहिँ नि अलिकति मलाई बेमौसमको बाजा जस्तो लागिरहेको छ।
हामीसँग पत्रकार रितेश त्रिपाठी पनि हुनुहुन्छ। रितेश, यो पछिल्लो समयमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाका बिचमा देखिएको द्वन्द्वले मुलुकलाई कतातिर डोर्याउँदैछ जस्तो लाग्छ यहाँलाई?
अहिले अब सशस्त्र द्वन्द्वपछिको अवस्था हो नेपालको, र यतिखेर यहाँका सम्पूर्ण राजनीतिक शक्तिहरू, नागरिक शक्तिहरू र लोकतन्त्रलाई संस्थागत भएको हेर्न चाहने शक्तिहरूले लोकतन्त्रलाई सघाउ पुर्याउने र लोकतन्त्रको अङ्गका रूपमा रहेका संस्थाहरूलाई बलियो पार्नतिर भूमिका गर्नुपर्ने थियो, त्यो भएन। हाम्रा संस्थाहरूको ओझको क्षयीकरण भइरहेको छ, न्यायालयमाथि एक किसिमको राजनीतिक हस्तक्षेप देखिएको छ, त्यस्तै प्रहरी सङ्गठनको प्रमुखको नियुक्तिको सन्दर्भमा विवादहरू सृजना गरियो, गृह मन्त्रालय र सरकारको बिचमा सामञ्जस्य देखिएन, उप प्रधानमन्त्रीको हायरार्कीको एउटा विवाद देखियो, को ठुलो को सानो भन्ने कुरा कमल थापा आइसकेपछि, यी समग्र परिस्थिति देख्दाखेरि के लाग्छ भने नेपालको राजनीति अहिले परिपक्व अवस्थामा अगाडि बढिरहेको छैन र द्वन्द्व उपरान्तको संवेदनशील अवस्थामा जसरी बढ्नु पर्ने थियो त्यसरी बढिरहेको छैन। विभिन्न कारणले यसमा संक्रमण देखिएको छ। जुन मुख्य भनिएका दलहरू छन् उनीहरूको आफ्नो आग्रह पूर्वाग्रहहरू छन् र पछिल्लो समयमा क्षेत्रीय समिति दलहरूको राजनीतिक शक्ति निश्चित रूपमा अलिकति घटेको छ संख्यामा सदनको उपस्थितिको हिसाबले, तर उनीहरूको मुद्दाको जुन एउटा वजन छ, मुद्दाको जुन एउटा प्रभाव छ, त्यसको कारणले उनीहरूको पनि महत्त्व छ। यी दुवै कुराको संयोजन हुन नसकेर संविधान अहिले संविधान बनिसकेर पनि अलिकति समस्यामा छ। यो संविधान भनेको चानचुने संविधान होइन, हामीले धेरै प्रतीक्षापछि नेपाली जनताको लगभग 6-7 दशक लामो सपना हो, हामीले आफ्नो हातले लेखेको आफ्नो संविधान हो भनेर त्यसरी नै बन्यो संविधान, नेपालका जनताले चुनेका प्रतिनिधिहरूले बनाए, तर संविधान ल्याउने प्रक्रिया जुन भयो त्यो केही मुठीभर नेताहरूको उसबाट आयो। संविधान जारी हुनुभन्दा अगाडिको अवस्था पनि तपाईँ विश्लेषण गरेर हेर्नुहोस्, मान्छेहरूको ओपिनियन त्यसमा राख्ने कुरादेखि लिएर त्यसमा बल प्रयोगका कुराहरू भयो, यावत कुराले एउटा जुन एउटा हेफाजार स्थिति जुन सृजना भएको छ, एउटा जुन बेमेल स्थिति सृजना भएको छ, त्यो बेमेल स्थितिको एउटा कडीको रूपमा यो पनि आयो जुन नराम्रो हो लोकतन्त्रको लागि।
मलाई चाहिँ अझै मैले स्पष्ट रूपमा सोध्न चाहे, अहिले जुन न्यायपालिका, कार्यपालिका र व्यवस्थापका बिचको जुन एकअर्कामाथिको हस्तक्षेप र द्वन्द्व जुन देखिएको छ, यसले अब मुलुकमा 2-4 दिनमा पक्कै केही अनिष्ट भइहाल्ने हो कि राजनीतिक रूपमा भन्ने आशंकाहरू पनि गरिन थालिएको छ, यहाँलाई के लाग्छ?
मलाई त्यस्तो आशंका मलाई चाहिँ लाग्दैन, कमी कमजोरी छ, नहुनुपर्ने कुरोहरू भइरहेको छ, दुःख लाग्दो छ, दुर्भाग्यपूर्ण चाहिँ छ, तर जुन अनिष्टको हामी जुन यहाँ कतिपयले जुन कुराहरू गरिराख्नु भएको छ म त्यसबाट सहमत छैन, कुनै त्यस्तो अनिष्ट हुँदैन, त्यस्तो हामी परिकल्पना पनि गर्न सक्दैनौँ। किन सक्दैनौँ भनेदेखि अहिलेको संविधानमा जुन सङ्घीय गणतान्त्रिक व्यवस्थाको जुन त्यहाँ विस्तृत रूपमा जुन अधिकारहरू दिएको छ, क्रान्तिजी प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्र हुन्छ
भनेर मात्रै हुन्छ कि त्यसलाई
अब त्यही मैले त भन्दै थिएँ, यसको आशंका र कुनै अनिष्टको कुराहरू के पनि मलाई चाहिँ त्यस्तो होला जस्तो लाग्दैन, तर दुर्भाग्यपूर्ण मैले यहाँलाई भने केही कामहरू जुन भएको छ भइरहेको छ संविधान जारी भइसकेको पछाडिको जुन दुईवटा सरकार बन्यो दुवै सरकारबाट जुन केही कमजोरीहरू जुन भइरहेको छ कतिपय अर्थमा चाहिँ त्यसलाई चाहिँ नि त्यो एकदमै नहुनुपर्ने गतिविधिहरू भइरहेको छ। यसबाट के मैले प्रश्नमा भन्न चाहन्छु भनेदेखि अहिले जति पनि सरकारहरू बन्दै हिजो चाहिँ बनेको थियो केपी ओलीको सरकार अहिले प्रचण्डको सरकार या अब बन्ने सरकार मैले भन्न चाहन्छु के चाहिँ बुझ्नु पऱ्यो भनेदेखि हामी नर्मल अवस्थाको सामान्य अवस्थाको हामी चाहिँ नि सरकार होइनौँ। हामी यो संविधानलाई कार्यान्वयन गराउनको निम्ति बनेको सरकार हो जसको प्रमुख काम भनेको दैनिक प्रशासनिक कामलाई चलाउँदै दैनिक मान्छेको जनजीविकालाई अप्ठ्यारो नपर्ने गरी त्यो जनजीविकालाई चलाउन सहयोग गर्दै मूल रूपमा यो तिनवटाको चुनाव गराउनु र देशमा एउटा राजनीति सही राजनीतिक वातावरण बनाउनु नै अहिलेको सरकारको काम हुनु पर्थ्यो जुन भइरहेको छैन जुन उहाँले बुझिराख्नु भएको छैन यो नै सबभन्दा ठुलो कमजोरी हो।
अब हामी अहिले समग्र यो देशको राजनीति परिदृश्यका कुरा गऱ्यौँ अब हामी मधेसतिर अलिकति फर्क्यौँ। संविधान संशोधन नभई चुनाव हुनै दिन्न भन्ने अडान राखेको सङ्घीय समाजवादी फोरम नेपाल पहिलो चरणको चुनावमा सहभागी भइसकेको छ। यो सँगसँगै छवटा मधेसी दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले पनि सरकारलाई फेरि समर्थन दिने कुराहरू आइरहेको छ। यसले मधेसको राजनीतिलाई कता अब एउटा राम्रो बाटोतिर डोर्याउने सङ्केत देखा परेको छ या अझै पनि मधेस यो राजनीतिक भुमरीमा फेरि फस्दै जाने सम्भावना देख्नुहुन्छ रितेशजी?
अब मधेसको कुरा तपाईँले गर्नुभयो, फोरम गयो चुनावमा, यता अर्को दलहरू पनि सरकारमा जान खोज्दैछन्। राजनीतिक दलको कामै हो चुनावमा भाग लिने, उसको भूमिका नै हो चुनावमा भाग लिने र लोकतन्त्रलाई सघाउने, त्यसकारण कोही चुनावमा गयो
त्यसो हो भने मेरो माग यो पुरा भएन भने त्यो पुरा भएन भने म चुनाव हुनै दिन्न भनेर ठुला ठुला डम्फू चाहिँ किन बजायो?
सही प्रश्न हो, म यस्तैमा आइरहेको छु। र अब सरकारमा सहभागी हुने पनि दलको चरित्रको कुरा नै हो, तर यो अब यति फेरि यसको यति ठुलो आन्दोलन किन, यति मान्छेलाई जान लड्ने गरी तिमीले किन लगेर मधेसका युवाहरूलाई गोली खान लगायो त? यदि सरकारमै जानुपर्ने थियो भने चुनावमा जानै पर्ने थियो भने त्यो प्रश्नहरू आउन सक्छन्। कुरो के हो भने राज्यका मूल प्रश्नहरूको मूल समस्याहरूको समाधानको मुख्य जिम्मेवारी भनेको राज्यकै हो, सरकारकै हो। त्यसबाट सरकार चुकिरहेको छ र सरकारका हरेक दलहरू चुकिरहेछन्। त्यस क्रममा मधेसी दलहरू पनि आफ्नो ठाउँमा चुकिरहेका छन्, उनीहरू आफ्नो अडानमा कायम रहन नसकेको अवस्था हो। यस कारणले गर्दा मधेसका मानिसहरूमा संशय छ, मधेसको भोट ब्याङ्कमा संशय छ। मधेसको भोट ब्याङ्क जुन छ नेपाली काङ्ग्रेसको एउटा भोट वीरता थियो, भोट वीरता मैले भन्ने गरेको छु, त्यो भोट वीरतामा पछि आएर एमाले अंशीआर थपियो, फेरि नयाँ अंशीआर अहिले आएर माओवादी थपियो, त्यसमाथि यिनीहरू कब्जा गर्न लिन खोज्दै थिए कि हाम्रो ठाउँ हामीले लिउँ भनेर, तर त्यो फेरि उनीहरूमा जान्छ कि जाँदैन? फेरि ती भोटरहरू ती आम मतदाताहरू त्यही एमाले त्यही काङ्ग्रेसको पछाडि जाने हुन् कि भन्ने कुराहरू शङ्काहरू यी प्रश्नहरूमा झेलिएर चाहिँ हुन सक्छ। त्यस कारणले मधेसका दलहरू अहिले सबभन्दा बढी उनीहरू अग्नि परीक्षाको अवस्थामा छन् र उनीहरूलाई को आलोचना गर्नुभन्दा उनीहरूलाई गाली गर्नुभन्दा पनि उनीहरूलाई सचेत गराउन जरुरी छ। तिमीहरू मधेसको यदि प्रतिनिधित्व गरेर भन्दैछौ भने मधेसको भावनाको पनि प्रतिनिधित्व गर, र मधेसको भावनाको प्रतिनिधित्व के हो भने मधेस अहिले बाँकी रहेको आन्दोलनको मुद्दालाई स्थापित भएको र त्यसलाई संविधानभित्र सम्बोधन भएको हेर्न चाहन्छ, र त्यो भएको छैन भने त्यस बाहेकका गर्ने गतिविधिहरूमा मधेसको भावना जोडिदिनु जस्तो मलाई लाग्छ।
अब महेशजीतर्फ म लागे, वैशाख 31 पहिलो चरणको निर्वाचन हुने लगभग पक्का भइसक्यो, उम्मेदवारी मनोनयन दर्तादेखि लिएर उम्मेदवारको अन्तिम नामावली प्रकाशन सँगसँगै राजनीतिक दलहरू आफ्नो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिसकेका छन्। फोरम नेपाल पनि चुनावमा गइसकेको भन्ने कुरा आइसक्यो, छ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले पनि सरकारलाई समर्थन दिने कुराहरू आइसक्यो। यी सबै कुराहरू हेर्दाखेरि जेठ 31 सरकारले तोकेको दोस्रो चरणको निर्वाचन मधेसमा हुन सक्ने लक्षणहरू देख्नुहुन्छ कि देख्नुहुन्न?
यो जेठ 31 दोस्रो चरणको निर्वाचनको सन्दर्भमा दुईटा मुद्दा त्यसमा छ। पहिलो मुद्दा जेठ 31 हुनुहुन्न भन्ने प्रमुख प्रतिपक्षी दलकै माग अगाडि सारिसकेको अवस्था छ, सार्वजनिक गरिसकेको छ, निर्वाचन आयोगमा पनि आफ्नो कुरो राखिसकेको अवस्था छ, र त्यसमा दुईटा कारण प्रमुख प्रतिपक्षी दल
त्यसमा के नियत लुकेका छ हो नेकपा एमालेको
नियत होइन, नियत त्यस्तो लुकेको मैले देखेको छैन। मैले के
यहाँलाई जेठ 31 चुनाव गर्दाखेरि एमाले के अप्ठ्यारो पर्छ त्यसले यो प्रस्ताव ल्याउँदैछ?
एमाले उठाएको त्यसमा चाहिँ नि दुईटा त्यहाँ सन्दर्भ छ। एउटा सन्दर्भ के छ भनेदेखि जेठ 15 जुन बजेट ल्याउनु पर्ने जुन अनिवार्यता छ, त्यो बजेट पछि चुनावकै पिरियडमा बजेट ल्याउनु भनेको आचार संहिताको उल्लङ्घन हो भन्ने चाहिँ एउटा गम्भीर उल्लङ्घन हो भन्ने उसले ल्याएको छ भनेदेखि, अर्को रमजान मुस्लिमहरूको सबभन्दा ठुलो चाडपर्व रमजान हो जसमा तपाईँ हामीले सबलाई थाहा छ दिनभरि चाहिँ नि के भन्छ त्यो बस्नुपर्ने अवस्था हुन्छ, यस्तो चर्को घाममा चाहिँ नि निर्वाचन कार्यक्रममा सक्रिय सहभागिता हुन मतदान गर्न कति गाह्रो हुन्छ भन्ने दुईवटा कुरो त्यसले उठाएको छ। यद्यपि त्यो एमालेको चाहिँ त्यो कुरो हो, मैले यहाँलाई अब मधेसमा चाहिँ अब जोड्न चाहन्छु। मधेसको सन्दर्भमा चाहिँ के हो भनेदेखि जुन निर्वाचनकोमा अहिले विरोध कसैले गरेको अवस्था चाहिँ छैन, अब अहिले जेठ 31 गते जुन तोकिएको छ अहिले हाललाई त्यसमा चाहिँ राज्यपालले पनि विरोध गरेको छैन र समाजवादी फोरमले पनि विरोध गरेको चाहिँ छैन।
तर समाजवादी फोरम नेपालले त पहाडको मधेसको समस्या थिएन, मधेसीका एजेन्डाको समस्या थिएन, त्यही भएर हामी त्यहाँ सहभागी भयौँ। तर मधेसमा समस्या छ, मधेसका एजेन्डा बाँकी छन्, त्यस कारण मधेसको एजेन्डा नभएसम्म हामी चुनाव हुनै दिन्छौँ, चुनावमा भाग लिन भन्दैछ।
स्थानीय निर्वाचन एउटै हुन्छ, चरण जतिसुकै भए पनि स्थानीय निर्वाचनमा उहाँहरू भाग लिइसक्नु भयो, अब चरण जतिसुकै भए पनि त्यो चाहिने जनतालाई भ्रममा फेरि पनि पार्ने दुष्प्रयास चाहिँ उहाँहरू गर्दै हुनुहुन्छ। स्थानीय निर्वाचनमा भाग लिनुभएको छ छैन भन्ने प्रश्न गर्दाखेरि यस रुनुमा जवाफ लिनु पर्दाखेरि भाग लिइसक्नु भएको छ उहाँहरू, अब चाहिँ नि केही यस्तो कुराहरू गर्नु भनेको जनतामा फेरि पनि भ्रम सृजना गर्नु हो। त्यो भ्रम सृजना चाहिँ नि उहाँहरूले चाहिँ नि जनतालाई अब छिर्न सक्नुहुन्न, किनभने जनताहरू जागरुक भइसकेको छन्। जहाँसम्म राजपको कुरा छ, राजपले पनि के भन्छ अहिलेको संविधान अहिलेको निर्वाचनमा अवरोध सिर्जना उसले कतै पनि गरिरहेको छैन, सहज रूपमै उसले लिएको छ। किनभनेदेखि उसलाई के आशा र विश्वास छ भनेदेखि अहिले सरकारले र सत्तारूढ दलहरूले चाहिँ नि दुई तिहाई बहुमत पुर्याएर हाम्रा न्यूनतम मागहरूसँग सम्बोधन गर्नुहुन्छ भने जुन आश्वासन दिनुभएको छ त्यसमा उहाँहरू विश्वस्त हुनुहुन्छ र त्यो विश्वस्तको आधारमा उहाँले चाहिँ नि अवरोध सिर्जना गर्नुभएको छैन। अब प्रश्न के आउँछ भनेदेखि उहाँहरूले प्रश्न भनिसक्नु भएको छ राज्यपालले कि हाम्रो माग सम्बोधन भएन भनेदेखि हामी निर्वाचनमा जाँदैनौँ। अब निर्वाचनमा राजप्पा जान्छ कि जान्दैन त्यो मात्र प्रश्न छ, फोरमको प्रश्न अब हुन सक्दैन। विजय कुमार दशदार जस्तै फोरम भइसक्यो अब होइन, त्यस्तै अब फोरमको कुरो होइन, अब राजप्पाको अब मुख्य निर्णायक भनेको मधेसमा अहिले चुनावमा जाने कि नजाने भनेको राजप्पा हो। राजप्पाले यदि संशोधन भएन भनेदेखि जान्न भनेको छ। अब कुरो फेरि के रहन्छ भनेदेखि राजप्पाले निर्वाचनमा किन नजाने फेरि प्रश्न आउँछ। यदि संसदीय प्रणाली अनुसार जुन प्रक्रियामा गइसकियो पास र फेर होला र पास र फेर भइसकिँदाखेरि त्यसलाई स्वीकार गर्ने कि नगर्ने, यस्तालाई निर्वाचनमा भोलि गएन भनेदेखि यस्तालाई निर्वाचन मुलुकभरि सम्पन्न यदि भइदियो भनेदेखि त्यसबाट हुने नोक्सान चाहिँ नि उहाँहरूको पार्टीलाई पर्छ कि पर्दैन। हिजोको संसदीय के भन्छ संविधानसभा दोस्रोको निर्वाचनमा वैद्यले चाहिँ नि भाग नलिँदाखेरि चुनावै होला कि नहोला भन्ने थियो, चुनावमा भाग लिनु भएन, आज उहाँहरू कहाँ हुनुहुन्छ, पाँच वर्षमा फेरि उहाँहरू चाहिँ बस्नुपर्ने अवस्था हुन्छ, त्यो आफ्नो ठाउँमा छ। अहिले हामी के आशा गरौँ भनेदेखि उहाँ सरकारले भने जस्तै दुई तिहाई बहुमतको साथमा संशोधन प्रस्ताव पारित होला नै अहिले हामी चाहिँ नि त्यही नै विश्वास अहिले हामी लिनु जरुरी छ।
जेठ 31 चुनाव
र जेठ 31 चुनाव होस्
हो
जेठ 31 चुनाव हेर्नु चुनावको के छ भने संविधान भन्ने कुरा नि देशको राष्ट्रियताको सम्भाव त्यसभित्र कार्यान्वयन गर्ने सबै प्रक्रियाहरू त्यसैमा एक समान लागू हुनुपर्ने थियो। चुनाव पनि एकै पटकमा देशैभरि भइदिया भए ठिक हुन्थ्यो, तर भइदियो के मधेसमा अलगै भयो, दुई थरीको चुनाव भयो, दुईटा डेटमा हुने भयो। यो भनेको राज्यको मेन स्ट्रिमबाट मधेसलाई अलिकति फरक पार्ने एउटा चुनावले देखायो नि त, अब योभन्दा पनि थप फरक पार्नु हुँदैन भन्ने कुरा हो। त्यस कारणले त्यो चुनाव हुनुपर्छ र त्यो चुनावमा सबै दलहरूले भाग पनि लिनुपर्छ। त्यो उनीहरूले भाग नलिने दलको अवस्था त्यही वैद्यजीको जस्तो हुन्छ, एकपटक चुनावमा जसले भोट दिइहाल्छ नि पाँच वर्षको लागि त्यो भोटर त्यो पार्टीसँग आबद्ध भइहाल्छ। भोट नदिने कतिजना हुन्छन् त, मान्छेहरू 20 वर्ष भइसक्यो, योभन्दा अगाडिको स्थानीय निकायको चुनावमा 5-6 वर्षको रहेको केटा अहिले 5-6 वर्षको छोराको छोरीको बुवा भइसकेको छ र उसको छोराछोरीले फेरि भोट दिन पाएको छैन, आफूले पनि भोट दिन पाएको छैन, अन्त 2-3 पुस्ता अहिले त्यो लगभग त्यो 20 वर्षको अन्तराल त ठुलो कुरा हो नि। मान्छेहरू अभ्यास गर्न चाहन्छन् चुनावी
चुनाव हुन्छ
र हुनुपर्छ।
हस् यस्तै होस्, हाम्रो पनि शुभकामना। व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, आफ्ना कुराहरू राखिदिनु भयो। पत्रकार द्वय महेश दास अनि रितेश त्रिपाठी,
धन्यवाद।